بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، نحمده ونصلي على رسوله الكريم. لله ما في السماوات وما في الأرض، اللہ ہی کے لیے ہے جو کچھ آسمانوں میں ہے اور جو کچھ زمین میں ہے. اللہ رب العزت ہر چیز کے مالک ہیں، غلبہ انہی کا ہے، طاقت انہی کی ہے، بڑائی انہی کی ہے، سلطنت انہی کی ہے، بادشاہت انہی کی ہے، فیصلہ اللہ کا ہے، قوت اللہ کی ہے، تعریف اللہ کی ہے، اور اتنی بڑی شان اور اتنی بڑی بادشاہت اور اتنا بلند مقام، اور اللہ سبحانہ و تعالی مخلوق سے بہت قریب ہیں، چہرگ سے بھی زیادہ قریب ہیں، ان کے دلوں میں بستے ہیں اور اپنے بندوں پر بہت مہربان ہیں. اللہ کے نور کی وجہ سے آسمان اور زمین روشن ہیں، اللہ کی بابرکت ذات سے تاریکیاں روشنی میں تبدیل ہو گئیں، ان کا جلال آنکھوں سے چھپا ہوا ہے، آنکھیں ان کو نہیں دیکھ سکتی نہ ہی وہم و گمان ان کو پا سکتے ہیں، حادثات ان کے اوپر اثر انداز نہیں ہو سکتے اور تعریف بیان کرنے والے ان کی تعریف بیان نہیں کر سکتے. اللہ رب العزت احسان کرنے والے ہیں، احسان کرنے والوں کو پسند فرماتے ہیں. اللہ قدردان ہیں اور قدر کرنے والوں کو پسند فرماتے ہیں. اللہ پاک ہیں اور پاکی کو پسند فرماتے ہیں. اللہ سخی ہیں اور سخاوت کرنے کو پسند فرماتے ہیں. اللہ توبہ قبول فرماتے ہیں اور توبہ کرنے والوں کو پسند فرماتے ہیں. اللہ پاک حیا والے ہیں اور حیا والوں اور پردہ پوشی کرنے والوں کو پسند فرماتے ہیں. جب بندہ اپنے ہاتھ اللہ کی بارگاہ میں اٹھاتا ہے تو ان کو اس بات سے شرم آتی ہے کہ اس کو خالی ہاتھ لوٹا دے. بہت بخشنے والے اور مہربان ہیں اور بندوں میں بھی معاف کرنے والی صفت کو پسند فرماتے ہیں. اللہ سبحانہ و تعالیٰ آپ سب کو دین دنیا کی بھلائیاں نصیب فرمائے. جو وقت آپ نے دین سیکھنے کے لیے فارغ فرمایا ہے، اللہ پاک اس کا بہترین بدلہ عطا فرمائے، اور جو جو جہاں سے چل کر آئے، جو جو محنت کی، جو جو اس کا انتظام میں لگے، اللہ پاک سب کی پریشانیاں دور فرمائے. جن بزرگوں کی باتیں یہاں بیان ہوں گی، اللہ پاک ہمیں ویسا ہی بنا دیں، انبیاء، صدیقین، صالحین، شہداء کے ساتھ ہمارا حشر فرمائیں. جب ہم اللہ کو یاد کریں گے، اللہ پاک ہمیں یاد فرمائیں گے. جو آدمی دین سیکھنے جائے، فرشتے اس کے لیے پر بچھاتے ہیں اور ساری مخلوق اس کے لیے دعائیں کرتی ہے. جو آدمی دین سیکھنے کے لیے کسی راستے پر نکلا، اللہ پاک جنت کا راستہ آسان کر دیتے ہیں. فرشتوں کی ایک جماعت ذکر کے حلقے کی تلاش میں رہتی ہے اور وہاں اوپر تلے جمع ہو جاتے ہیں. جن گھروں میں اللہ کا ذکر ہوتا ہے، وہ آسمان والوں کے لیے نور کی طرح چمکتے ہیں. علم دین کا ایک باب سیکھ لینا 1000 رکعات نفل کا ثواب رکھتا ہے. جو لوگ اللہ کے واسطے جمع ہوئے اور اللہ کے واسطے واپس گئے، کوئی دنیاوی غرض نہیں تھی، وہ قیامت میں عرش کے سائے میں ہوں گے اور نور کے ممبروں پر ہوں گے. میرے محترم دوستو، بزرگو، ہماری مقدس بہنیں اور مائیں، جو وقت ہمیں ملا ہے نہایت ذوق شوق سے باوضو آدمی قبلہ روح ہو کر اللہ کو یاد کریں، اپنے دل میں دعائیں پڑھتے رہیں، ذکر کرتے رہیں، اور جو دین کی بات ہو رہی ہے اس کو اپنے دل میں جمع لیں. آج کی اس مجلس میں انشاءاللہ حرمین شریفین کے فضائل، مدینہ شریف کے کچھ فضائل، اور درود شریف کی برکات، اور آپ صلی اللہ علیہ وسلم کے پیارے نام، اور حج کے بارے میں کچھ واقعات اور فضیلتیں، کیونکہ یہ حج کا موقع ہے، اور بعض ایسی دعائیں جو حجاج کرام حج کے زمانے میں کرتے ہیں. اللہ پاک ہمیں، آپ کو، سب کو، جو لوگ حج پر جا رہے ہیں، سب کو حج بیت اللہ کی توفیق عطا فرمائے، ان کے لیے آسان فرمائے. کیونکہ ہر لمحہ ایک سونے کا سکہ ہے، گولڈ کوائن. آدمی سست اور لیزی ہو کر نہ بیٹھے، ہر وقت کچھ کسی کام میں لگا ہے. آخرت کی ہمیشہ زندگی کے لیے لاکھوں لیکیاں کما سکتا ہے، نیکیوں کے پہاڑ بنا سکتا ہے. کیا سوچے، کیا کہے، کیا کام کرے، ثواب زیادہ ملے. ہر لمحے، ہر آن آدمی اللہ کے دربار میں ہے. یہ سوچے میں اب میرا محبوب خالق کائنات اللہ سبحانہ و تعالی میری طرف دیکھ رہے ہیں. اتنے احسانات کرنے والے ہیں جو کبھی ختم نہیں ہوتے، اور اتنی بادشاہت والے ہیں جس کو کبھی زوال نہیں، اتنی نعمتیں دیتے ہیں جس کو کوئی گن نہیں سکتا، اور اتنی طاقت والے ہیں جس کا مقابلہ کوئی نہیں کر سکتا. जो अल्लाह से दोस्ती कर लिया उसके सारे मसले हल हो गए, दुनिया आखरत हर चीज़ के मसले हल हो गए। आदमी कब्र में चला जाता है, सारे लोग रिश्तेदार पास पड़ोस सब भूल जाते हैं उसको, अल्लाह सुबहान तआला सबसे बड़े दोस्त, अल्लाह से दोस्ती करेगा उस कब्र में ही फ़ायदा हो गया, कब्र में रोशनी हो गई, कब्र में जन्नत का बाग मिल गया, अल्लाह से दोस्ती करेगा क़यामत में हशर में फ़ायदा हो गया। और दुनिया तो बहुत आर्जी चंद रोज़ा चीज़ है, यहाँ भी फ़ायदा ही फ़ायदा होगा, और थोड़ी बहुत जो उतार चढ़ाव कुछ मुश्किल आती है तो वो इसलिए कि आदमी के दर्जात बुलंद हो जाए, उसमें भी अल्लाह हकीम है, कोई मेरे फ़ायदे के लिए क्या होगा, मेरे फ़ायदे के लिए क्या होगा। बिस्मिल्लाह अल्हम्दुलिल्लाह अल्लाहुम्मा सल्ली अला मोहम्मद, एक किताब है शेख ज़ुल्फ़िकार साहब दामत बरकातुहुम की, परेशानियों का हल, में से पहले भी पढ़ा गया था हजरत ने, इसमें एक सिक्के की एक कॉइन की बरकत लिखी है। जुनैद बगदादी रहमतुल्लाह अलैह का एक शागिर्द बहुत परेशान होकर आया, कहने लगा हजरत हज का इरादा है लेकिन मेरे पास कुछ भी नहीं है। हजरत ने फरमाया हज पर जाओ, मेरी तरफ से ये दीनार ले जाओ, एक एक कॉइन ले जाओ, जाओ हज पे। उसने कहा बहुत अच्छा, हजरत से दीनार लेकर बाहर चला गया। बुजुर्गों के दीनार में भी बरकत होती। अभी बस्ती के किनारे पर पहुंचा था कि उसने देखा कि एक काफिला जा रहा है, उसने काफिले वालों को सलाम किया, पूछा भाई कहाँ जा रहे हो, उन्होंने कहा हज पर जाने का इरादा है। इस आदमी ने कहा मुझे भी हज पर जाना है लेकिन मैं तो पैदल चलूंगा, मेरे पास तो कुछ है नहीं। वो काफले वाले कहने लगे कि ऐसा हुआ भाईजान कि एक आदमी जो हमारे साथ हज पे जाने वाला था वो बीमार हो गया, वो रह गया पीछे और उसका ऊँट खाली है, अगर आप चाहें तो इस ऊँट पर बैठ जाएं। ये आदमी उस ऊँट पर बैठ गया। अब जहाँ काफले वाले रुकते और खाना पकाते वो इस आदमी को मेहमान समझकर खाना खिलाते, यहाँ आओ खा लो, खाना भी खा लो। पूरा हज का सफर इस तरह तय हो गया और उनके साथ हज करके वापस आया और बस्ती के किनारे पर उन्होंने उसको उतार दिया, एक पैसा भी खर्च नहीं हुआ। शेख की खिदमत में आया, कहने लगा हजरत अजीब हज किया है, मैं तो मेहमान ही बनकर फिरता रहा, अब यहाँ पहुंच गया हूँ वापस। शेख ने कहा तुम्हारा कुछ खर्च हुआ, अर्थ किया कुछ भी खर्च नहीं हुआ, खाली ऊँट जा रहा था उसे बैठा लिया, मेहमान समझ के खिलाते रहे, वापस आके उतार दिया, एक पैसा भी खर्च नहीं हुआ। हजरत ने कहा लाओ मेरा सिक्का वापस कर दो, एक सिक्के एक दिया था उसकी बरकत से वो हज करके वापस भी आ गया और सिक्का भी खर्च नहीं हुआ। उन्होंने कहा हमारा ये वापस कर दो। तो शेख लिखते हैं कि अल्लाह वालों का एक सिक्का भी बरकत वाला होता है और ऐसी बरकत होती है कि अल्लाह ताला उसको खर्च ही नहीं होने देते। फिर आगे शेख फरमाते हैं कि जब तक अल्लाह ताला की तरफ से नाजिल करदा बरकात इंसान की ज़िंदगी में शामिल हैं कोई परेशानी नहीं होती, जब आदमी अल्लाह की कोई नाफरमानी करता है बरकतें रोक ली जाती हैं। या अय्युहन्नास इन्नमा बग़युकुम अला अन्फुसिकुम, ऐ लोगो बेशक तुम्हारी बगावतें तुम्हारी अपनी जानों पर हैं, जैसी करनी वैसी भरनी। सहाबा में कोई बीमार हो गया, बुखार आ गया, दूसरे सहाबी आयादत को आए तो कहने लगे हाय मेरे गुनाह, फौरन याद आया कि क्या हुआ। शेख ने लिखा कि यूं समझिए कि परेशानियों की बारिश हो रही है और अल्लाह रब्बुल इज़्ज़त की रहमत की चादर ने हमें परेशानियों की बारिश से बचाया हुआ है, लेकिन जब हम गुनाह करते हैं तो उस चादर में एक सुराख हो जाता है, जितने गुनाह करते हैं उतने सुराख होते जाते हैं, उतने सुराखों से परेशानियां हमारे ऊपर आते हैं। कई लोगों ने तो उसको छलनी बना दिया है गुनाहों से, वो कहते हैं कि परेशानियों के अंदर हम हर वक्त डूबे रहते, उसका क्या इलाज है, इस्तिग़फ़ार, जहाँ से तीर आ रहे हैं वहीं जाके बैठो, अल्लाह की तरफ रुजू करो, या अल्लाह ये हटा दीजिए। सुबह उठकर आदमी पढ़े बिस्मिल्लाह अला दीनी व नफ्सी व अहली व माली, बिस्मिल्लाह अल्लज़ी ला यदुर्रु मा इस्मिही शैउन फिल अर्ज़ वला फिस समा व हुवस समीउल अलीम, ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनल ज़ालिमीन, हसबुना अल्लाहु व निअमल वकील। परेशानी जहाँ से आने वाली आप दुआ करें परेशानी को अल्लाह के बारगाह में, अल्लाह मेरे ऊपर से परेशानी हटा दी, बरकत की दुआ करें, आदमी बरकत की दुआ मांगे, अल्लाह पाक हमें आपको सबको बरकत अता फरमाए। हर लम्हा इम्तहान है और हर लम्हे अमाल के गवाह मुंतजर हैं, जो भी अमल करेंगे फरिश्ते लिख लेंगे, नाम अमाल में लिख दिया जाएगा, ज़मीन में रिकॉर्ड हो जाएगा, हाथ पाँव जिस्म में लिख लिया जाएगा। तो दुनिया कोई तमाशा गाह नहीं है और सैर गाह भी नहीं है और कोई पिकनिक की जगह भी नहीं है, ये तो इम्तहान गाह है। ये कितने लोग आए सबका पर्चा है, अपना अपना हालात वाकयात जितने भी चीज़ें पेश आती हैं पर्चा है। अब जिसकी मर्जी वो इम्तहान फेल हो जाए, जिसकी मर्जी पास हो जाए। और कुरान शरीफ में, अहादीस में, और ये सारी जो सेंचुरीज में जो किस्से आए, जो लोग आए, फिरौन और हामान जैसे बदबख्त भी आए, अम्बिया अलैहिस्सलाम जैसे सुलहा आए, ये सारे मिसालें थी कि भाई देखो किसी को इम्तहान में अगर ए प्लस में पास होना है तो ऐसा अमल करो, ऐसा बोलो, ऐसा करो, और फेल होना है तो ऐसा मत, ऐसा करना तो फेल होगा। ये सारे आदमी के सामने है, थोड़े दिन का पर्चा है, उसके बाद आप चले गए इम्तहान हॉल में, दूसरे लोग आ गए, रोजाना ही आ रहे हैं, लाखों आ रहे हैं और हजारों जा रहे हैं। जिसको ये समझ में आ गया तो वो हर घड़ी दौड़ लगाएगा, हर लम्हे हाल का अमर सीखना है कि अल्लाह मुझसे क्या चाहते हैं, अल्लाह का कोई हुक्म मेरी तरफ देख रहा है, इस वक्त तकाजा क्या है, क्या तरीका है, ये देखे आदमी मामलात में, माशरात में, माशरत में, इबादात में दीन आ जाए, दीन आ जाए। कायनात की रूह अल्लाह का जिक्र है। क़यामत उस वक्त तक नहीं आएगी जब तक आखिरी आदमी अल्लाह अल्लाह कर रहा है। जब आखिरी आदमी चला गया, अल्लाह अल्लाह करना बंद हो गया, अब क़यामत आ गई, ज़मीन आसमान सब लपेट दिए, उठा के रख दिए, भाई कोई अल्लाह के जिक्र ही नहीं करने वाला रहा तो अब ये सारे करके क्या करेंगे, सारे लपेट कर डाल दिए। कायनात की रूह अल्लाह का जिक्र है। अल्लाह का जिक्र ख़त्म हो गया, गोया रूह निकल गई, कायनात तबाह बर्बाद हो गई। अब उसमें बहुत सारे लोग होंगे, चीज़ें होंगी, इमारतें भी होंगी, लेकिन कोई अल्लाह का जिक्र ही नहीं कर रहा तो अब क्या फ़ायदा, सब खत्म, लपेट दो। इस तरह इंसानी जिस्म की रौनक है जब तक रूह है उसके अंदर, अल्लाह का अमर है। जब रूह निकल गई, अब क्या होता है, बदन पे उसके आसार आते हैं, बदन स्याह हो गया, बदबू हो गई, फूल गया, फट गया, इसलिए जो है उसको गुस्ल करके और उसको कफनाया दफनाया जाता है। जब रूह निकल गई, अब जिस्म को क्या करना, तो आदमी अपनी रूह के लिए अब मेहनत करे कि मैंने इसके लिए क्या तैयार किया है, उसको कहाँ जाना है। एक शेख ने फरमाया कि जो लोग दीन पर अमल नहीं करें, ईमानियात, मामलात, इबादत, अखलाक, माशरत, तो क्या हुआ कि गोया उस हिस्से की रूह निकल गई। अब रूह निकल गई तो एक खराबी हो गई, बहुत सो को नुकसान, यानी कहीं महल्ले में एक बेनमाजी हो ऐसी नहुसत कि उस पास पड़ोस में नहुसत पहुंच गई, रूह निकल गई। ये तो एक थोड़ी सी रूह निकली। शैतान का काम है कि सबसे गंदी और ख़राब चीज़ को सबसे खूबसूरत पैकिंग में लगा कर पेश करता है कि ले लो, आदमी शैतान के मकर से बचे। और जिस तरह मुर्दार जानवर पर चील कुत्ते झपटते हैं और बोटी बोटी नोच के खा जाते हैं, इस तरह बेदीन आदमियों पर शैतान के हमले होते हैं, आँख कान नाखून बाल हर चीज़ पे अब शैतान का तसल्लुत हो गया। और रास्ता क्या है, वापसी का तौबा करे, इस्तग़फ़ार करे, आदमी समझे मेरे साथ क्या हो रहा है, अरे जल्दी से वापस आए, यू टर्न। ऐ दोस्त, दुनिया की नेमतों से धोखा नहीं खाना, उम्र एक दिन ख़त्म होने वाली है और नेमतें तुमसे जुदा होने वाली हैं। जब आप किसी जनाजे को कब्रिस्तान ले जा रहे हैं तो यकीन कर लें कि आज आप उठाने वाले हैं, कल आपको उठाया जाएगा, कल आपको उठाया जाएगा। और अल्लाह सुबहानहु व तआला का थोड़ा सा राज़ी हो जाना भी तमाम कायनात और दुनिया माफिया से अफजल है, और अल्लाह की थोड़ी सी नाराज़गी भी नहायत ख़तरनाक। लिहाजा सगीरा कबीरा की फ़िक्र में नहीं पड़ोगे, छोटा गुनाह है कि बड़ा, सारे ही गुनाहों से बच जाए, सारे ही गुनाहों से बच जाए। अल्लाह पाक हमें आपको दीन की मेहनत करने की तौफीक अता फरमाए। हम लोग गफलत में हैं और यहाँ बैठने का मकसद है गफलत दूर हो जाए। अब गफलत की क्या मिसाल है, भाई लंबी लंबी रातें हैं सर्दी की, रात को आवाज़ लग रही है आखिरी पहर में, कोई है मांगने वाला, कोई है मुश्किल दूर कराने वाला, कोई है परेशानी, क्या परेशानी है भाई, किसको मफ़रत करा लो, अल्लाह से दोस्ती कर लो, आवाज़ लग रही और हम सो रहे हैं, गफलत हो गई। काबा शरीफ में रहमतें उतर रही हैं, अल्लाह की बरकतें, भाई किसको क्या चाहिए, और लोग हैं कि मोबाइल पर फिल्में बना रहे हैं, भाई इसको देखो, मेरे रिश्तेदार है छुपा आया है, काबा शरीफ की फिल्म बनाओ। एक ज़माने में काबा शरीफ का दरवाज़ा खोला जाता था, आज के ज़माने में तो सब लोगों के हाथ अल्लाह की तरफ उठते थे, आसमान की तरफ, के अल्लाह से मांगे कबूलियत का मौका। अब क्या होता है, भाई दरवाज़ा खुलने वाला है, सब लोग अपने अपने फ़ोन कैमरे को संभाल के, भाई इसको ज़रा फिल्म बनाओ। गफलत, शैतान आ गया। फ़कीर क़यामत में इतनी कीमती चीज़ है कि बड़े बड़े यानी बादशाहों की उसको कहेंगे कि मैंने तुम्हें रोटी दी थी, मेरी सफारिश कराओ, लेकिन दुनिया में लोग सदक़ात और फ़कीर की तरफ तवज्जो नहीं करते। क़यामत का हेयर आफ्टर का VIP कौन है, फ़कीर, तो जन्नत में पहले दाखिल होंगे, लेकिन लोग सदक़ात की और उसकी फ़िक्र नहीं करते दुनिया में, हालांकि फ़कीर जो है क़यामत का VIP। इल्म अल्लाह का रास्ता है, जन्नत का रास्ता, मगर इल्म हासिल नहीं कर रहे। भैया बादशाह के दरबार में है लेकिन चपरासियों पे नज़र है। भाई आदमी मजबूर है बेचारा, अपने ज़रूरियात में लगा रहता है, लेकिन कुछ वक्त निकाल के इतने ध्यान से और शौक से अल्लाह पाक से मांगे कि अल्लाह राजी हो जाए और हमें अता फरमा दे। इसके लिए मामूलात बताए जाते हैं, इसके लिए कुछ जिक्र चीजें आदमी सुबह शाम, ताकि दिल नरम हो। जिक्र की मजलिस में अल्लाह वालों के साथ जाते हुए एक आदमी किसी जरूरत से भी बैठ गया, उसकी नियत नहीं थी, जिक्र का हलका है, तालीम का है, मस्जिद में बैठ गया, कहीं बात हो रही दीन की, थोड़ी देर को बैठ गया, उसकी नियत नहीं थी, ऐसे ही जाते हुए बैठ गया, तो जब अल्लाह की रहमत नाजिल होती है तो उसके ऊपर भी आती है, ये भी बख्शा गया। फरिश्ते कहते हैं ये तो ऐसे ही बैठा था, कहे कोई बात नहीं, इसको भी दे दो, देने में कमी नहीं। आदमी सुबह शाम की तस्बीहात हैं, इस्तिगफार है, दरूद शरीफ है। देखिए, एक तस्बीह तो आदमी मस्जिद आते जाते हुए पढ़ ले, या मुसल्ले में पढ़ ले, फजर के बाद पढ़ ले, रात में किसी वक्त बैठकर पढ़ ले, जब ध्यान से वक्त फारिग। दरूद शरीफ है, इस्तिगफार है, तीसरा कलमा है, सुभान अल्लाह, अल्हम्दुलिल्लाह, ला इलाहा इल्लल्लाह, अल्लाहु अकबर, जन्नत में पौधे लगा रहा है, जन्नत में महल तामीर कर रहा है, और मीज़ान के इस स्केल को भर रहा है, और ला इलाहा इल्लल्लाह पढ़ने वाले उन पर कोई वहशत नहीं होगी, और दिल की सख्ती का इलाज हो रहा है, डिप्रेशन ख़त्म हो रहा है। आदमी जितना जिक्र करेगा उतनी दिल से वहशत ख़त्म होगी, और जिक्र से गाफिल है, अब शैतान बैठा, मियाँ इसका क्या होगा, उसका क्या होगा, फला काम का क्या होगा, इसका क्या होगा, अरे भाई छोड़ो, पहले अल्लाह का जिक्र करो। और कुछ दुआओं की किताबें हैं, जैसे मुनाजात मकबूल है, हिजबुल आजम है, इस तरह कुछ अपनी जबान में दुआएं हैं, आदमी बैठकर मांगे, दिन में एक वक्त निकाले, सुबह या शाम या कभी आते जाते कोई तो वक्त होगा, बैठ के अल्लाह से मांगे। अगर कुछ कुरान शरीफ हिफ्ज़ किया है तो उसको दोहराते रहें, अल्लाह का कलाम है तो ये आपकी अगर दिल में जबान में जारी हो जाए तो दिल दिमाग को बिल्कुल पाक कर देगा। कुरान जो है वो बच्चों के पढ़ने की सिर्फ चीज़ नहीं, बच्चे तो माशाल्लाह पढ़ते ही हैं, अल्लाह बरकतें दें, बड़ों के भी पढ़ने की चीज़ है। ज़ोर ज़ोर से आदमी, हमने देखा 70-70 साल के मशायख पूरी दुनिया में दीन की मेहनत कर रहे, और जब जा रहे हैं 5 मिनट भी अगर वक्त आ रहे हैं तो बच्चों की तरह कुरान निकाल के कोई सूरह है उसका याद कर रहे हैं, गोया कि जैसे बच्चे रट्टा लगाते हैं, याद कर रहे हैं, पढ़ रहे हैं, कोई आदमी देखे तो समझे ही नहीं क्योंकि कौन है। शरीफ पढ़ना बहुत बहुत आला जिक्र है, कुछ हिस्सा देख कर तिलावत करना, यानी उससे जो है आंखों की बीनाई में इजाफा, उससे बरकतें रहमतें, कुरान शरीफ पढ़ना कुछ देख कर भी, चाहे याद भी हो फिर भी देख कर भी थोड़ा सा पढ़ना। हमने देखा मशायख कोई दावत के वास्ते या तकरीर के वास्ते जाने से पहले कुरान खोल कर थोड़ा सा उसको पढ़ रहे हैं, फिर जाते हैं अपने काम। सुबह शाम की सूरतें हैं, सूरह यासीन है सुबह को, सूरह सजदा, सूरह मुल्क, सूरह अलवाकया आदमी रात को पढ़े, सूरह आले इमरान का आखिरी रुकू को ही पढ़ ले, इन्ना फी खल्क़ि समावाति वल अर्ज़ से आखिर तक, पूरी रात इबादत करने का सवाब मिलेगा। मुझे रुकू पढ़ने में 4-5 मिनट लगते, पूरी रात इबादत करने का सवाब मिलेगा। और मुख्तलिफ सूरतों के टुकड़े आदमी पढ़ता रहे, तवक्कुल की आयात हैं, मुंजियात हैं, शिफा की आयात हैं, मंजिल की आयात हैं, नजर बद से हिफाजत की आयात हैं, ये आजकल बहुत सारी चीज़ें होती हैं। बाज मुफ्ती साहबान फरमाते हैं कि जो लोग आते हैं मसले मसाइल पूछने के लिए, अक्सर जो है वो नजर बद लग जाती किसी, कहीं और नहीं अपनी ही लग जाती, तो उसके फिर वो अमलियात चीज़ें दुआएं बताते हैं, ये भी एक चीज़ें हैं, ये भी एक सबब है। आदमी कुरान शरीफ की तिलावत करे खूब, कुछ ना हो पाए तो भाई चलो एक सिग्नल से दूसरे सिग्नल जाते हुए, एक गाड़ी चलाते हुए कुछ आदमी सूरह इखलास ही पढ़ता हुआ चला जाए, अगर उसकी एक तस्बीह हो गई तो जनाब जन्नत में इतने महल बन गए और बहुत सारी परेशानियाँ दूर हो गई, रिस्क में आसानी हो गई, खाली ना रहे आदमी कि भाई अब क्या करना है, 50 काम करने के हैं और आदमी उनमें लगा रहे। इसको जितना वक्त है जितनी सेहत है, किसी बुजुर्ग अल्लाह वाले से अपने जिक्र दरूद शरीफ दुआ उनकी तरतीब बना ले आदमी, और जिसको कोई खौफ है कोई परेशानी है तो आदमी और चीज़ें पढ़े, ला हौल वला कुव्वता इल्ला बिल्लाह और हसबुनल्लाह व निमल वकील, और कभी कुछ दिन मुकर्रर करे वीकेंड का या जुमेरात है जुमा है, दुआओं की किताबें, दरूद शरीफ की किताबें और इस तरह के जो अस्कार हफ्ते भर में रह गए थे चलो आज पढ़ लें इनको। हमारे मशायख ने उलमा ने छोटी छोटी किताबें बनाई, उर्रूर दुआएं, अमल मुख्तसर, सवाब ज़्यादा, कुरान हदीस के अलमोल ख़जाने, आपकी परेशानियाँ, दरूद शरीफ में उनका हल, यानी किताबें बनाकर पेश कर देंगे, जब 5 मिनट भी मिले तो भाई पढ़ लो, तुम्हारा भला हो जाएगा, भला हो जाएगा। कभी आदमी सलातु तस्बीह पढ़ ले, तो आदमी दरूद शरीफ की 40 हदीसें पढ़ ले, दरूद तुनजीना पढ़ ले, जुमे को सूरह कहफ पढ़ ले, तो ये मामूलात हैं जो पूरे हफ्ते आदमी दोहराता रहे, चाहे सफ़र में है घर में है, अगर कोई बीमार है तो बिस्तर पर लेटे लेटे कुछ पढ़ ले। इसकी आखिरी जो मिसाल थी वो ये थी कि एक साहब थे, उनको कुरान पढ़ना आता नहीं था, तो लेकिन वो कुरान खोल कर बैठ जाते सुबह सुबह, वजू करके कुरान खोल के बैठ जाते, पढ़ना आता नहीं था। तो हर लाइन पर उंगली फेरते कहते अल्लाह साईं ये भी ठीक है, अल्लाह साईं ये भी ठीक है, अल्लाह साईं ये भी ठीक। तो इसी पे उनकी मगफिरत हुई। यानी जज्बा देखा जाता है, जज्बा, कोई तैयारी नहीं है, भाई नहीं आया हमें, वक्त नहीं है, चलते फिरते कुछ हो जाए। अल्लाह पाक हम सबको अमल की तौफीक अता फरमाए। दरूद शरीफ के कुछ फजाइल पढ़े जाएंगे। दरूद शरीफ के बहुत बरकतें हैं। إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما। बेशक अल्लाह और उनके फरिश्ते रहमत भेजते हैं पैगंबर सल्लल्लाहु अलैहि वसल्लम पर। ऐ ईमान वालो, तुम भी आप सल्लल्लाहु अलैहि वसल्लम पे दरूद भेजा करो, खूब सलाम भेजा करो। इसमें शेख ने लिखा कि कितने फरिश्ते, एक तो ये अमल है, इसमें अल्लाह पाक फरमा रहे हैं कि मैं भी करता हूँ, तुम भी क्या करो। फिर फरमाया कि कितने सब फरिश्ते सलाम भेज रहे हैं, कितने फरिश्ते दरूद सलाम पढ़ते हैं। तो ये बात मालूम होनी चाहिए कि कुरान और हदीस में फरिश्तों की तादाद का कुल कोई जिक्र नहीं है, अल्लाह के इल्म में है। तो अर्श अजीम के उठाने वाले बड़े बड़े फरिश्ते, जन्नत के फरिश्ते, जहन्नम पर मुतायन फरिश्ते, बनी आदम के अमाल लिखने वाले फरिश्ते, समुंदरों पर मुकर्रर फरिश्ते, पहाड़ों ज़मीनों के फरिश्ते, बादलों और आसमानों के फरिश्ते, और सातों आसमानों पर फरिश्ते ही फरिश्ते, कि चार उंगलियों के बराबर भी जगह खाली नहीं। बैतुल मामूर का तवाफ़ करने वाले रोज़ाना 70,000 फरिश्ते, रौबे रसूल सल्लल्लाहु अलैहि वसल्लम पर सुबह शाम 70,000 दरूद व सलाम पढ़ने वाले फरिश्ते, और वो तमाम फरिश्ते जो हमारा सलाम और दरूद को हुजूर सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में पहुंचाते रहते हैं, सातों आसमानों और ज़मीनों में जहां जहां फरिश्ते हैं वो सब हुजूर सल्लल्लाहु अलैहि वसल्लम पर दरूद पाक पढ़ते रहते हैं। ये मतलब है उसका। आप सल्लल्लाहु अलैहि वसल्लम इंसानों और जिन्नात के लिए रसूल भी हैं और नबी भी हैं, और बाकी हर मखलूक़ के लिए नबी हैं, चरिंद परिंद, पहाड़, समुंदर, पत्थर, दरख्त, सब के लिए नबी हैं। एक जगह आप सल्लल्लाहु अलैहि वसल्लम और अली रदी अल्लाह अन्हु गुजर रहे थे, तो पत्थरों ने आप सल्लल्लाहु अलैहि वसल्लम को सलाम पेश किया, पत्थरों ने आप सल्लल्लाहु अलैहि वसल्लम को सलाम पेश किया। अल्लाह, शेख ने लिखा है कि ज़रा सोचिए तो सही कि आपकी तवज्जो कहाँ है और आपका ख्याल कहाँ है और आपकी मोहब्बत किससे है, आपके दिल की चाहत क्या है, आप कैसे महबूब खुदा सल्लल्लाहु अलैहि वसल्लम से पीठ फेर सकते हैं और उनकी मुबारक ज़िंदगी छोड़ सकते हैं। आदम अलैहिस्सलाम ने इबलीस से पीठ फेरी तो आदम अलैहिस्सलाम से इबलीस यानी शैतान ने आदम अलैहिस्सलाम से पीठ फेरी तो नेस्त तो नाबूद हो गया। अब कोई हुजूर सल्लल्लाहु अलैहि वसल्लम से पीठ फेरे तो उसका हशर क्या होगा और कहाँ पनाह मिलेगी, कहाँ पनाह मिलेगी। जो लोग दरूद व सलाम के तोहफे रब्बुल आलमीन की बारगाह में पेश करते हैं वो दुनिया में बुलंद मुकाम पर होते हैं, आखरत में भी बुलंद मुकाम पर होंगे, जिसको न किसी आँख ने देखा न कान ने सुना। जिस तरह दरूद पाक का मुकाम बुलंद है, इस तरह दरूद पढ़ने वाले का नाम भी बुलंद होता जाएगा। आप सल्लल्लाहु अलैहि वसल्लम के कुछ प्यारे नाम हैं। शेख ने लिखा कि इन नामों को आदमी मोहब्बत के साथ पढ़े तो इंशाअल्लाह ख्वाब में ज़्यारत नसीब हो, ख्वाब में ज़्यारत नसीब होती। इस वजह से आदमी यानी हर चीज़ को ऐसा ले कि भाई ये चीज़ मुझको जो है ना बस मुझको याद करनी, बच्चों की तरह उसमें लग जाए, तो जिसको शौक़ होगा उसको अता हो जाएगा, अल्लाह पाक अता फरमा देंगे। हुजूर सल्लल्लाहु अलैहि वसल्लम के हुलिया पाक का तसव्वुर जमाना कि उठते बैठते चलते फिरते हर वक्त दिल और आँखों के सामने हो। और ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम के कुछ नाम उन्होंने किताब में नकल फरमाए। अल्लाहुम्मा सल्ली अला सय्यिदिना मुहम्मद, अहमद, हामिद, महमूद, कासिम, आकिब, फातिह, खातिम, हाशिर, ताज, सिराज, रशीद, मुनीर, नज़ीर, हाद, महद, रसूल, नबी, ताहा, यासीन, मुज़म्मिल, मुद्दसिर, शफी, खलील, कलीम, हबीब, मुस्तफ़ा, मुर्तबा, मुजतबा, मुख्तार, नासिर, मंसूर, कायम, हाफिज, शहीद, आदिल, हकीम, अब्तहीन, मुमिन, मुतीअ, मजकूर, अमीन, सादिक, हाशिमी, तिहामी, हजाजी, निजारी, कुरैशी, मुबर्री, उम्मी, अजीज़, हरीस, रऊफ़, रहीम, यतीम, गनी, جواد، فتاحا، عالم، طيب، طاهر، مطهر، خطيب، فصيح، سيد، قوي، إمام، بار، شاف، رسول الرحمة، نبي الرحمة، نبي التوبة، خاتم الأنبياء، خاتم الرسل، مبين، أول، آخر، ظاهر، باطن، رحمة، مكرم، آمر، ناه، شكور، قريب، منيب، قاسين، حاميم، حسيب، أولى من عباد الله. وصلى الله على خير خلقه سيدنا محمد وآله وأصحابه وأهل بيته وذرياته واتباعه أجمعين برحمتك يا أرحم الراحمين. الحمد لله رب العالمين. ایک درود شریف ہے جو آدمی چاہے کہ اس کے دل میں رسول صلی اللہ علیہ وسلم کی محبت پیدا ہو جائے، جس سے دنیا اور آخرت ٹھیک ہو جائے، تو اس کو چاہیے کہ یہ درود کثرت سے پڑھے. اور اس میں بھی لکھا ہے کہ کثرت سے پڑھنے سے زیارت کا شرف حاصل ہوگا بفضلہ تعالی. اللہم صلی علی سیدنا و حبیبنا و محبوبنا و مولانا محمد و بارک وسلم. اے اللہ، ہمارے سردار، ہمارے حبیب، ہمارے محبوب اور ہمارے مولا محمد صلی اللہ علیہ وسلم پر درود، برکت اور سلامتی بھیجئے. اللہم صلی علی سیدنا و حبیبنا و محبوبنا و مولانا محمد و بارک وسلم. اللہ تعالی ہمیں درود شریف کی کثرت کرنے کی توفیق عطا فرمائے. ابھی آگے اس مجلس میں مدینہ پاک کے فضائل دوبارہ پڑھے جائیں گے اور درود شریف کی بات بھی ہوگی. بسم اللہ، الحمدللہ، اللہم صلی علی محمد. یہ نوافل اور دن بھر میں جو مزید نمازیں ہوتی ہیں فرائض کے علاوہ، ان کے فضائل. ابو دردہ رضی اللہ عنہ فرماتے ہیں کہ حدیث شریف میں آیا، جو آدمی اشراق کے وقت 2 رکعت پڑھے گا وہ غافلین میں سے نہیں لکھا جائے گا. یہ فجر کے بعد کی بات ہے، یعنی تہجد تو پڑھی ہوگی، فجر بھی پڑھی ہوگی باجماعت مسجد میں، یہ تو اس کے علاوہ باتیں ہو رہی ہیں. جو آدمی اشراق کے وقت 2 رکعت پڑھے گا وہ غافلین میں سے نہیں لکھا جائے گا. جو 4 رکعت پڑھے گا وہ حافظوں میں سے لکھا جائے گا. جو 6 رکعت پڑھے گا وہ پورا دن اللہ کی حفاظت میں رہے گا. جو 8 رکعت پڑھے گا وہ قانتین میں سے لکھا جائے گا. جو 12 رکعت پڑھے گا اللہ اس کے لیے جنت میں گھر بنا دیں گے. اور روزانہ اللہ کی طرف سے بندوں کو تحفہ اور صدقہ دیا جاتا ہے. سب سے بہترین تحفہ اور احسان اللہ کی جانب سے بندے پر یہ ہوتا ہے کہ اس کو اپنے ذکر کی توفیق دے دیتے ہیں. ابراہیم آدم رحمۃ اللہ علیہ سے ایک آدمی نے آ کے عرض کیا کہ شیخ، میں قیام اللیل نہیں کر سکتا، رات کو اٹھا نہیں جاتا، آپ مجھے کوئی دوا بتا دیں. انہوں نے فرمایا، میاں، دن میں گناہ چھوڑ دو. جب تم دن میں گناہ چھوڑ دو گے تو اللہ تعالیٰ رات کو تمہیں اپنے سامنے کھڑا کر لے. اور راز اس میں یہ ہے کہ رات میں اللہ کے سامنے کھڑا ہونا بہت بڑی عزت ہے اور نافرمان اس کا مستحق نہیں ہو سکتا، پس تم نافرمانی چھوڑ دو. اللہ اکبر. حج کے کچھ فضائل. ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا، جو آدمی حج کے دوران فوت ہو گیا، انتقال ہو گیا، قیامت تک اس کے لیے حج کا ثواب لکھا جاتا رہے گا. اچھی کیا بات. جو آدمی عمرہ کرتے ہوئے انتقال ہو گیا، قیامت تک اس کے لیے عمرے کا ثواب لکھا جائے گا. جابر رضی اللہ عنہ فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا، جو آدمی مکہ مکرمہ آتے یا جاتے ہوئے فوت ہو جائے، انتقال ہو گیا، اسے حساب کے لیے نہیں پیش کیا جائے گا، اس کی بخشش کر دی جائے گی. حرم شریف میں ہر نماز، اللہ پاک سب کو لمبی لمبی عمریں، دین کی محنت کی توفیق عطا فرمائے. اور جب آخری وقت آئے تو آدمی حرم شریفین میں کہیں پر ہو. حرم شریف میں ہر نماز کے بعد نماز جنازہ ہوتی. آپ اندازہ لگائیے کہ ایک آدمی کی عبادت میں 1-1 لاکھ کا ثواب مل رہا ہے. ایک ایک سبحان اللہ پہ 1-1 لاکھ کا ثواب مل رہا ہے. اور جس آدمی کے جنازے میں 10-15 لاکھ آدمی شریف ہوں، امام کعبہ پڑھا رہے ہوں، تو اس سے اچھی کیا بات ہے. اور اس طرح مسجد نبوی شریف ہے جو جنت البقیع. اللہ آدمی حج کے سفر میں بالکل نہ گھبرائے کہ بھائی اللہ پاک ہمیں برکت دیں گے اور سارے کاموں کو آسان فرما دیں گے. جابر بن عبداللہ رضی اللہ عنہ سے روایت ہے، آپ صلی اللہ علیہ وسلم نے فرمایا، میری اس مسجد میں، یعنی مسجد نبوی شریف میں، نماز پڑھنا دوسری مسجدوں کی 1000 نمازوں سے افضل ہے، سوائے مسجد حرام مکہ مکرمہ کے. اور اس مسجد میں جمعہ ادا کرنا، مسجد نبوی شریف میں، دوسری مسجدوں کے 1000 جمعوں سے افضل ہے. آدمی پڑھتا رہے جمعے جمعے جمعے، 1 سال میں 52 جمعے پڑھے گا کہیں. مسجد نبوی شریف میں 1 جمعہ پڑھا، 1000 جمعے پڑھنے کا ثواب، سوائے مسجد حرام کے، مسجد حرام میں 1 لاکھ کا ثواب. सुभान अल्लाह, एक आदमी हरम शरीफ में 5 वक्त की नमाजें बाजमात जाके पढ़ ले, और एक आदमी की उम्र 1,000 साल की हो और कहीं घर में बैठा हुआ नमाज पढ़ रहा है, नमाज पढ़ रहा है, सवाब में बराबर है। अल्लाह, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मदीने शरीफ में रमाबान का महीना गुजारना और शहरों में रमाबान के 1,000 महीनों से अफजल है, और मदीने शरीफ का एक जुमा दूसरे शहरों के 1,000 जुमों से अफजल है। अल्लाह, मदीने शरीफ के और मक्का शरीफ के कुछ फजाइल और हज के बारे में चीज़ें पढ़ी जाएंगी। हज एक ऐसी चीज़ है कि ज़िंदगी में एक बार तो फ़र्ज़ है और बार बार भी जाना चाहिए, जिसको तौफीक हो जाए, सेहत ताकत हो, असबाब हो। तो जितने भाई बैठे हैं और जितनी हमारी बहनें सुन रही हैं, जितने हमारे भाई बुजुर्ग सुन रहे हैं, अल्लाह पाक बार बार हरमैन शरीफ़ैन की ज़्यारत नसीब फरमाए। अब जो पहले जा चुके हैं और अगर कोई अदब या कोई बात छूट गई, तो इस तालीम का मकसद है कि हम दोबारा जाएं, तो ये इस नीयत से करके आएं, और जो नहीं गए वो पूरी तैयारी से जाएं, और जो पहली दफ़ा जा रहे हैं वो इस तरह जाएं कि कोई गलती ना हो। तो इसलिए ये हज के बारे में जो बातें पढ़ी जा रही हैं, हर आदमी इनको याद कर ले, कभी ना कभी काम आएंगी, कभी ना कभी काम आ जाएंगी। और इसमें जो फतावा मसाइल व अहकाम होते हैं वो तो उलमा हजरात बताते हैं, हज की क्लासें होती हैं। इस वक्त कोई हज क्लास नहीं है, इस वक्त तो एक रूहानियत से मुतालिक जो दूसरी बातें हैं वो अर्ज करनी है, ताकि एक जज्बा बन जाए। इमाम गजाली रहमतुल्लाह ने लिखा कि सफर हज में आदमी जो कुछ खर्च करे नहायत खुश दिली से करे, और अगर कोई नुकसान पहुंच गए तो उसको बर्दाश्त करे, कि ये हज कबूल होने की अलामत है। हज के रास्ते में कोई मुसीबत और जिहाद में खर्च करने के बराबर है, कि 1 दिरहम के बदले में 700 दिरहम मिलते हैं, 1 डॉलर के बदले 700 डॉलर मिलते हैं, और हज में तकलीफ उठाना जिहाद में तकलीफ उठाने के बराबर है, और अल्लाह के यहाँ बड़ा अजर है, ज़ाया नहीं होगा, अल्लाह के यहाँ बहुत अजर है। अल्लाह, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम से नकल किया क्या, जो आदमी हज के लिए पैदल जाए और आए, उसके लिए हर हर कदम पर हरम शरीफ की नेकियों में से 700 नेकियाँ लिखी जाएंगी। किसी ने अर्ज़ किया, हरम की नेकियों का क्या मतलब? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हरम शरीफ की हर नेकी 1,00,000 नेकी के बराबर है। इस हिसाब से हर कदम पर 700 नेकियाँ 7 करोड़ के बराबर हो गई, हर कदम पे 7 करोड़ नेकी। इसलिए बाज सहाबा अपने औलाद को वसीयत फरमाते थे, बेटा जाके पैदल हज किया करो, इतने फजीलत की थी। हसन बसरी रहमतुल्लाह अलैह फरमाते हैं, हरम शरीफ में 1 रोज़ा रखना 1,00,000 रोज़ों का सवाब रखता है, और 1 दिरहम सदका 1,00,000 दिरहम का सवाब रखता है। एक आदमी साइकिल चला रहा है, एक आदमी गाड़ी में जा रहा है, एक आदमी ट्रेन में जा रहा है, एक आदमी जहाज़ में जा रहा है, और एक कोई स्पेस शटल में बैठ के चला गया, और एक आदमी स्पीड ऑफ लाइट रोशनी की रफ्तार से अभी पूरे निज़ाम शमसी से बाहर भी निकल गया, वापस भी आ गया। भाई ज़िंदगी मुख्तसर है, अल्लाह पाक बार बार हरम शरीफ जाने की तौफीक अता फरमाए, वहाँ की बरकत अता फरमाए। बैतुल्लाह शरीफ पर नज़र पड़ना क़यामत में अल्लाह की याद दिलाता है, जिस कदर खौफ और हैबत, अजमत और जलाल का वो मज़हर है, और वही आदाब उस वक्त होने चाहिए जैसा किसी बादशाह के दरबार में हाज़िरी के वक्त होते हैं। बैतुल्लाह का तवाफ़ उन फरिश्तों की याद ताज़ा करता है जो अर्श मुअल्ला का तवाफ़ करते हैं और करते रहेंगे। काबा शरीफ के पर्दों से लिपट कर रोना और मुल्तज़िम को चिमटना उस कसूर वाले आदमी की मिसाल है जो किसी बड़े मोहसिन का कसूर करके उसका दामन पकड़ कर माफ़ी के लिए रोता है, माफ़ कर दीजिए, और उसके घर के दरो दीवार तक को पकड़ कर रोता है, घर से निकाल दें तो दरवाज़ा पकड़ कर रोता है, ऐसा होता चाहिए। ये हज का सारा सफ़र जो है ये इश्क और मोहब्बत का सफ़र है, जो आदमी इस जाविये से देखेगा तो बात समझ में आ जाएगी, बात समझ में आ जाएगी। बिस्मिल्लाह, अल्हम्दुलिल्लाह। सफ़ा और मरवा के दरमियान दौड़ना मैदान हशर में इधर उधर दौड़ने की याद ताज़ा करता है, सफ़ा और मरवा के दरमियान दौड़ना। शेख शिबली रहमतुल्लाह अलैह के एक शागिर्द हज करके आए, शेख शिबली के शागिर्द हज करके आए, तो शेख ने उनसे पूछा, भाई कैसा हज करके आए तू? तो शुरू से उन्होंने इम्तहान लिया, उन्होंने कहा, भाई तुमने जब हज की नियत की थी और इरादा अज़म किया था? तो मैंने अर्ज़ किया, जी हाँ, पक्का इरादा किया था कि हज को जा रहा हूँ। आपने पूछा कि तुमने उसके साथ उन तमाम इरादों को एकदम छोड़ने का अहद वादा किया था जो पैदा होने के बाद से आज तक हज की शान के खिलाफ किए, यानी पूरी जिंदगी जो काम गलत किए उनको छोड़ने का भी इरादा किया था। उसने कहा ये तो मैंने नहीं किया था। तो शेख ने फरमाया कि तुमने हज का इरादा ही नहीं किया। फिर उन्होंने पूछा कि भाई तुमने जब एहराम बांधा तो उस वक्त बदन के कपड़े निकाल दिए थे? अर्ज किया जी हाँ बिल्कुल निकाल दिए। फरमाया उस वक्त अल्लाह के अलावा हर चीज को अपने से जुदा कर दिया था? मैंने अर्ज किया ऐसा तो हुआ नहीं। तो मैंने कहा फिर कपड़े ही क्या निकाले, तुमने एहराम क्या पहना? फिर पूछा कि भाई तुमने वजू और गुसूल से तहारत हासिल की? मैंने अर्ज किया जी हाँ बिल्कुल पाक साफ हो गया था। आपने पूछा कि उस वक्त हर किस्म की गंदगी से पाकी हासिल हो गई थी यानी दिल के अंदर भी? अर्ज किया कि ये तो नहीं हुई। फिर फरमाया कि फिर पाकी ही क्या हासिल हुई? शेख अपने शागिर्द को सबक दे रहे हैं। फिर पूछा कि तुमने मियाँ लब्बैक पढ़ा था? देखा हाँ लब्बैक तो पढ़ा था। फिर पूछा कि क्या अल्लाह की तरफ से लब्बैक का जवाब आया? मैंने कहा मुझे तो कोई जवाब नहीं मिला। तो शेख ने कहा कि मियाँ फिर तुमने लब्बैक ही क्या कहा? फिर पूछा कि हरम शरीफ में दाखिल हुए थे? पूछा कि कहा कि हाँ। फरमाया इस वक्त हर हराम चीज़ के हमेशा हमेशा छोड़ने का जज़्म यानी इरादा कर लिया था? उन्होंने कहा कि मैंने तो ये नहीं किया, भूल गया। शेख ने फरमाया कि फिर तो ऐसा हुआ कि कोई हरम में भी दाखिल नहीं हुए। तो फिर पूछा कि भाई मस्जिद हराम में दाखिल हुए तो उस वक्त अल्लाह ताला के कुर्ब में कुछ दाखला महसूस हुआ? उन्होंने कहा मुझे तो महसूस नहीं हुआ। मैं कि तब तो ऐसा लगता है कि मस्जिद में भी दाखिल नहीं हुए। तो पूछा कि तुमने तवाफ में रमल किया था जो खास तरीके से दौड़ते हैं मर्द हजरात? मैंने अर्ज किया कि हाँ किया था। फरमाया इस भागने में क्या तुम दुनिया से इसी तरह भागे थे कि महसूस कर सकते कि तुम दुनिया से बिल्कुल यकसू एक तरफ हो चुके हो? उन्होंने कहा ऐसा तो महसूस नहीं हुआ। शेख ने कहा फिर तुमने रमल भी नहीं किया। इसी तरह उसको याद दिलाते रहे हर एक रुकन के शे और उसके जो रूहानियत की बातें हैं, यानी हज तो होता ही है, हज के फ़रायज़ वाजिबात हो गए, मुफ्ती साहब ने कहा हज हो गया, यहाँ तो शेख के शागिर्द हैं उनको वो याद दिला रहे हैं कि तुम्हारी कैफियत क्या थी। पूछा कि भाई तुम जब सफ़ा और मरवा के दरमियान दौड़े? ने कहा हाँ दौड़ा था। तो पूछा कि इस वक्त अल्लाह के अलावा हर चीज़ से भाग कर अल्लाह की तरफ पहुँच गए थे कि नहीं? तो उसने कहा कि ऐसा तो हुआ नहीं। शेख ने कहा ऐसा मालूम होता तुम दौड़े ही नहीं, दौड़े ही नहीं। फरमाया कि अरफात के मैदान में पहुंचे थे कि नहीं? मैंने अर्ज किया कि हाँ हाजिर हुआ था। फरमाया वहाँ उस चीज़ को पहचान लिया था कि दुनिया में क्यों आए थे और क्या कर रहे हो और कहाँ अब जाना है, पर्पस ऑफ लाइफ? उसने अर्ज किया कि नहीं। मैंने कहा ऐसा मालूम होता है कि तुम अरफात में भी नहीं गए। पूछा कि मुजदलफा गए थे? उन्होंने अर्ज किया कि हाँ गया था। फरमाया कि वहाँ अल्लाह सुबहाना व तआला का ऐसा जिक्र किया था तुमने जो अल्लाह के सिवा हर चीज़ को दिल से भुला दे? मैंने अर्ज किया ऐसा तो हुआ नहीं। फरमाया फिर तो मुजदलफा भी नहीं गया। पूछा कि रमी की थी यानी शैतानों को कंकरियां मारी थी? मैंने किया अर्ज किया कि हाँ की थी। फरमाया कि हर कंकरी के साथ अपनी फुछली जहालत को फेंक कर कुछ इल्म की ज्यादती महसूस हुई? मैंने अर्ज किया कि नहीं महसूस हुई। फरमाया कि ऐसा लगता है कि तुमने रमी भी नहीं की। फिर फरमाया कि तवाफ़े ज़ियारत किया था? मैंने अर्ज किया कि हाँ किया था। पूछा कि इस वक्त अल्लाह की तरफ से तुम पर एजाज व इकराम की बारिश हुई थी कि नहीं? फरमाया कि मुझे तो कुछ पता नहीं चला। उन्होंने कहा ऐसा लगता है तुमने तवाफ़े ज़ियारत भी नहीं की। फिर फरमाया कि तुमने एहराम खोलकर हलाल हुए थे? मैंने अर्ज किया कि हुआ था। तो फरमाया कि हमेशा के लिए हलाल की कमाई का उस वक्त अहद कर लिया था? मैंने अर्ज किया नहीं, ये भी भूल गया। फरमाया कि तुम हलाल भी नहीं हुए। फिर पूछा कि तुमने तवाफ़ विदा आखिरी तवाफ किया था? मैंने अर्ज किया कि हाँ किया था। फरमाया कि उस वक्त तुमने अपने तन मन यानी सारे अपने जिस्म हर चीज़ को अलविदा कर दिया था? मैंने अर्ज किया कि नहीं मैंने तो नहीं किया। फिर कहने लगे तुमने मालूम होता तवाफ़ विदा भी नहीं किया, तुम ऐसा करो दोबारा हज को जाओ यानी अगले साल, और इस तरह इस कैफियत से हज करके आओ जिस तरह तुमसे तफसील बयान की है। हर हर कदम पे हर हर कदम पे वो याद दिला रहे हैं कि आदमी की क्या कैफियत हो। जब आदमी हलाल माल के साथ हज को जाता है, सवारी पर सवार होकर लब्बैक कहता है, तो फरिश्ता भी उसके साथ लब्बैक कहता है और कहता है तेरी कमाई हलाल है, लिबास हलाल है, सवारी हलाल है, हज मबरूर के साथ वापस हो। मूसा अलैहिस्सलाम ने हज किया, हज तो बहुत पहले अम्बिया अलैहिस्सलाम के ज़माने से होता आया, موسیٰ علیہ السلام نے حج کیا تو صفا و مروہ کے درمیان وہ لبیک پڑھتے ہوئے دوڑ رہے تھے کہ آسمان سے آواز آئی، لبیک عبدی انا معک، میرے بندے میں بھی لبیک کہتا ہوں اور تمہارے ساتھ ہوں۔ یہ سن کر موسیٰ علیہ السلام سجدے میں گر گئے، اللہ پاک کی طرف سے آواز آئی۔ سارے سفر حج کو عاشقانہ انداز میں کرے اور سمجھے کہ اللہ کے دربار میں جا رہا ہوں اور کوئی دربار لگا ہے، خوش قسمتی سے دعوتی کارڈ میرے نام کا بھی آ گیا ہے، اس لیے کہ بغیر اللہ کی توفیق کے کچھ نہیں ہو سکتا، اور امید رکھے کہ جب اللہ نے دنیا میں اپنے گھر کی زیارت نصیب فرمائی تو آخرت میں بھی اپنی زیارت سے محروم نہ فرمائے۔ جنت کی نعمتیں تو بہت ہیں لیکن سب سے اونچی نعمت اللہ کا دیدار ہے، اور مومنین دیکھتے رہیں گے، کسی کو صبح شام زیارت ہوگی، کسی کو بارہا، کسی کو ہفتے میں ایک دفعہ زیارت ہوگی، کسی کو جب چاہے زیارت ہوگی، اللہ پاک ایسا بنا دیا۔ اس کے لیے آدمی دوڑے، محنت کرے۔ کسی دفعہ کہی گئی تھی حدیث شریف کہ میں نے جہنم جیسی خوفناک کوئی چیز نہیں دیکھی جس سے بھاگنے والا سوتا رہے، اور جنت جیسی کہ اتنی اچھی چیز نہیں دیکھی جس کے چاہنے والے سوتے رہے۔ محنت کرے، محنت کرے آدمی، دوڑے۔ وہ آدمی بہت گنہگار ہے جو عرفات کے میدان میں جا کر یہ سمجھے کہ میری مغفرت نہیں ہوئی، وہاں جا کے سمجھے جہاں بلایا ہے تو مغفرت ہوگی، یہاں کریں گے۔ امید رکھے کہ عمل قبول ہوگا، مگر اس میں غرور کا شائبہ نہ آنے دے، فخر غرور نہ شروع کر دے۔ بیت اللہ شریف کا صرف دیکھنا عبادت ہے، جو آدمی ایمان اور تصدیق کے ساتھ کعبہ شریف کو دیکھے وہ گناہ سے ایسا پاک ہو جاتا ہے جیسا آج ہی پیدا ہوا، دیکھنے سے اتنی رحمت۔ جو آدمی ایمان و تصدیق کے ساتھ کعبہ شریف کو دیکھے اس کے گناہ ایسے جھڑتے ہیں جیسے پتے درخت سے جھڑ جاتے ہیں۔ بیت اللہ کو دیکھنے والا ایسا ہے جیسے رات کو جاگنے والا، دن میں روزہ رکھنے والا، اللہ کے راستے میں جانے والا، اللہ کی طرف رجوع ہونے والا۔ حضرت طاؤس سے عطا سے نقل کیا گیا کہ ایک مرتبہ بیت اللہ کو دیکھنا ایک سال کی نفلی عبادت کے برابر ہے۔ طاؤس رحمۃ اللہ علیہ کہتے ہیں بیت اللہ کا دیکھنا افضل ہے اس آدمی کی عبادت سے جو روزے دار شب بیدار ہو، فی سبیل اللہ جاتا۔ کرز ایک بزرگ تھے، ان کا معمول، مکہ شریف میں رہتے تھے حرم شریف میں، ان کا معمول تھا کہ روزانہ 70 طواف دن میں کرتے اور 70 طواف رات میں کرتے، 70 طواف دن میں اور 70 طواف رات میں کرتے، جن کی مسافت یعنی ٹوٹل ڈسٹینس 30 میل روزانہ ہوئی۔ 30 میل روزانہ طواف کرتے، یہ اہل ہمت کی باتیں بتائی جاتی ہیں، جیسے لوگ خوش ہوتے ہیں بھائی کسی نے لانگ جمپ کیا، ہائی جمپ کیا، اٹلانٹک پار کر لیا، دیکھو 20 آور جہاز میں چلا گیا، چاند پہ چلا گیا، تو کیسے خوش ہوتے لوگ۔ تو دین کی باتوں میں بھی ویسے ہی خوش ہونا چاہیے، پھر کہیں یا اللہ میں کمزور ہوں، میں صحت طاقت ہوتی تو نیت تو میری بھی ہے لیکن مجھ سے ہوتا نہیں، اللہ توفیق دے دے، لیکن اس سے منہ نہ موڑے، آدمی پڑھے اہل ہمت کی داستان۔ یہ بزرگ 70 طواف دن میں اور 70 طواف رات میں کرتے، اور اس کی مسافت 30 میل روز کی ہوئی، ہر طواف کے بعد 2 رکعت پڑھتے تو 280 رکعتیں یہ ہوئیں۔ فرض نماز و فرائض کی تو بات ہی کیا ہے، یہاں تو نوافل کی بات ہوئی۔ اس کے علاوہ 2 مرتبہ روزانہ قرآن پاک ختم کرنے کا معمول تھا، 30 اور 30 60 پارے روزانہ۔ شیخ نے لکھا کہ یہی لوگ ہیں جو آخرت کی زندگی کے لیے بہت کچھ کما کر لے جا رہے ہیں، اہل ہمت کی داستان پڑ جاتی۔ ابن عباس رضی اللہ عنہ حضور صلی اللہ علیہ وسلم سے نقل کرتے ہیں کہ ملتزم، یعنی کعبہ کے باہر جو دیوار میں ایک جگہ ہے، یہاں دعا قبول ہوتی ہے، کسی بندے نے وہاں ایسی دعا نہیں کی جو قبول نہ ہوئی ہو۔ آج تک تاریخ میں جو بندہ وہاں دعا کرتا ہوا آیا، سب دعائیں قبول ہوتی۔ اللہ، شیخ نے لکھا کہ میرے حضرت شیخ سے لے کر حضور صلی اللہ علیہ وسلم تک ہر استاد حدیث سناتے وقت اپنا ذاتی تجربہ یہ بتاتا ہے کہ میں نے اس جگہ جا کر دعا کی اور وہ قبول۔ حدیث شریف اس زمانے سے لے کے آج تک جو بھی پڑھاتا ہے اپنے شاگردوں کو، یہ کہتا ہے کہ بیٹا اس جگہ جا کے میں نے بھی دعا کی تھی اور وہ قبول۔ حسن بصری رحمۃ اللہ علیہ نے خط مکے والوں کو لکھا، اس میں تحریر فرمایا کہ 15 جگہ دعا قبول ہوتی ہے، طواف کرتے وقت، ملتزم پر، میزاب رحمت کے پاس، کعبہ شریف کے اندر، زمزم کے کنویں کے پاس، صفا اور مروہ پر، दौड़ते हुए मकाम इब्राहिम के पास अरफात के मैदान में, मुजदलफा में, मीना में और शैतानों को कंकरियां मारते वक्त। और बाज़ उलमा ने इसके अलावा और भी जगह यानी तवाफ़ करने की जगह, बैतुल्ला शरीफ पर नज़र पड़ते वक्त और हतीम और हजर अस्वद रुकन यमानी के दरमियानी हिस्से को भी खसूसियत से दुआ के मकबूल होने की जगह बताया है। कोई तो आदमी ऐसी जगह पहुंच गया जहां दरो दरो दीवार पे यहां दुआएं कबूल हो रही, ऐसी जगह अल्लाह पाक हमें आपको सबको लेकर जाए और बार बार जाना नसीब फरमाए। अब जो आदमी वहाँ पहुँच गया और हरम शरीफ में और वहाँ की एक नेकी 1 लाख के बराबर है, तो आदमी पांचों वक्त की नमाज बाजमात जाकर मस्जिद हराम में अदा करने की कोशिश करे और नफली तवाफ़ करे, नफल उम्रा अगर हो सके तो वो कर ले, अस्तग़फिरुल्लाह और दरूद शरीफ की ज़्यादा से ज़्यादा तस्बीहात पढ़े, सुबहान अल्लाह, अल्हम्दुलिल्लाह, अल्लाहु अकबर, ला इलाहा इल्लल्लाह, सुबहान अल्लाह व बिहम्दिही, सुबहान अल्लाह अलअज़ीम की तस्बीहात पढ़े, हो सके तो हर नमाज के बाद ये तस्बीहात पढ़ लें कि बड़े अजर व सवाब का बाइस है। एक एक तस्बीह पर 1 लाख का सवाब है। एक दफ़ा कहा ला इलाहा इल्लल्लाह 1 लाख का सवाब है, उसमें 70,000 किसी को बख्श दें उसका ही भला हो जाएगा। लोग काउंटर रख लेते हैं जैसे बच्चों का मुकाबला होता है कि भाई ये आज कौन मकदार पूरी करेगा, एक 15 दिन का 25 दिन का सफ़र है, आदमी चाहे तो लाखों लाख दफ़ा पढ़ सकता है और तबीयत भी ख़राब नहीं होगी। मुकर्रर कर ले कि रोज़ाना इतने 100 पढ़ूंगा, इस नमाज के बाद इतने पढ़ूंगा, तो मामूल भी पूरा हो जाएगा और बड़ी बड़ी बरकत मिलेगी। चलते फिरते उठते बैठते लेटते हुए ला इलाहा इल्लल्लाह कसरत से पढ़ते रहे, कुरान करीम की तिलावत करें, हो सके तो एक कलाम पाक ख़त्म करें और मुनाजात मकबूल यानी दुआओं की किताब की एक मंजिल रोज़ पढ़ लें। इशराक, चाश्त, अवाबीन, तहज्जुद, क़ियामुल लैल और तहियतुल मस्जिद, सलातुत तौबा, सलातुत तस्बीह पढ़ लें। हरम शरीफ में जब आदमी दाखिल हो एतकाफ़ की नीयत कर लें तो सवाब और बढ़ जाएगा। सदका खैरात करते रहें, एक दूसरे की खिदमत करें, कोई तकलीफ़ पहुँचे तो बर्दाश्त करें। यहाँ नेकी का सवाब 1 लाख के बराबर है तो गुनाह का वबाल भी बहुत सख्त है, इसलिए गंदी बातें, झगड़ा, गीबत, फजूल बातों से बचें और वहाँ के लोगों की बुराई ना करें। अगर कोई सख्ती हो तो बर्दाश्त करें और बिला ज़रूरत बाज़ारों में ना घूमें, अपना कीमती वक्त ज़ाया ना करें। तो ये तो मक्के शरीफ की बात हुई, अब मदीने शरीफ की बात। फ़ज़ाइल मदीना मुनव्वरा पर लोगों ने किताबें लिखी हैं और उस किताब में मदीने शरीफ के 95 नाम जिक्र किए हैं। 95 एक शहर है, उसके 95 नाम, सुभान अल्लाह। उसके मुख्तलिफ यानी अल्फ़ाबेट के एतबार से, हरूफ तहजी के एतबार से कि अलिफ से कितने नाम हैं और बा से कितने नाम हैं और जीम से कितने नाम हैं। यहाँ पर सिर्फ इशारे किए जाते हैं हल्के में, चीन से अशाफिया शिफा देने वाली बस्ती। हदीस शरीफ में है कि मदीने की मट्टी में हर बीमारी से शिफा है। एक जगह आया कि उसके गुबार में, उसके डस्ट में भी शिफा है, गुनाहों के मर्द और अजियत से शिफा बख्शती है। एक नाम है उसका तयबा, एक नाम है ख्वाबा, एक जगह पायब लिखा है यानी फौसे। वहब बिन मुनब्बर रहमतुल्लाह अलैह कहते हैं कि मदीने शरीफ का नाम तयबा और पाबा जिक्र हुआ और उसकी खुशबू, महक और उसकी पाकिजगी आप सल्लल्लाहु अलैहि वसल्लम के उसमें रहने की वजह से। एक और शेख फरमाते हैं कि मदीने शरीफ की मट्टी से उठने वाले झोंके ऐसे खुशबूदार होते हैं कि क्या किसी इफर के होंगे। अहले इल्म का कहना है कि वहाँ की मट्टी और हवा की खुशबू इस बात का सबूत पेश करती है कि मदीने शरीफ के नाम बिल्कुल सही हैं। वहाँ जो भी रहता है वहाँ की मट्टी और दरो दीवार से ऐसी खुशबू आती है जिसकी मिसाल नहीं मिलती। मदीने शरीफ का एक नाम है अल आसिमा, पनाह देने वाली बस्ती, क्योंकि वो बहुत महफूज और मजबूत किला है और दज्जाल और ताऊन के शर से महफूज रहेगी और जो उसकी तरफ बुरी नज़र डालेगा अल्लाह उसको हलाक और बर्बाद कर देगा। इतने के ज़माने में हो सके आदमी मदीने शरीफ चला जाए। मदीने शरीफ का एक नाम है अल मुहिब्बा, मोहब्बत करने वाली बस्ती। एक नाम है अल महबूबा यानी महबूब बस्ती, आप सल्लल्लाहु अलैहि वसल्लम इससे मोहब्बत फरमाते थे। ऐसी खुशबाश बस्ती जहाँ नेमतें बकसरत हों, बहुत खूबसूरत ज़मीन, जहाँ पर फूल पौधे उगते हों, जहाँ खैर व बरकत की फरावानी हो। अल महरूसा, महफूज और मामून। मदीना फरिश्तों से घिरा हुआ है, उसके हर पहाड़ी रास्ते पर एक फरिश्ता उसकी हिफाजत करता है। पूरी किताब है मदीना शरीफ के नाम, मदीना शरीफ के फजाइल। हदीस शरीफ में आया कि तुम में से अगर किसी की इस्तेआत हो कि वो मदीने के अलावा और कहीं इंतकाल ना करे तो वहीं इंतकाल करे, मदीने शरीफ, कि वहाँ जो वफात पाएगा उसकी शिफात की जाएगी या उसके लिए गवाही दी जाएगी। किसी ने आके कहा मदीने में गिरानी बढ़ गई, मशक्क़तें बढ़ गईं, तो रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि सब्र करो और तुम्हारे लिए बशारत है कि मैंने तुम्हारे सा और मुद में बरकत की दुआ फरमाई है, खाओ और अलग मत रहो। एक आदमी का खाना दो को काफ़ी होगा, दो का खाना चार को काफ़ी होगा, चार का खाना पाँच और छः को काफ़ी होगा, और बरकत जमात में होती है। तो जिसने मदीने की सख्ती और शिद्दत पर सब्र किया, क़यामत में मैं उसके लिए शिफात करूँगा या गवाही दूंगा, और जो उससे बेजार होकर वहाँ से निकल गया तो अल्लाह ताला उसके बदले उससे बेहतर किसी आदमी को भेज देंगे। जिसने मदीने शरीफ का बुरा चाहा, अल्लाह उसको ऐसे घुला देंगे जैसे नमक पानी में घुलता है। मोहम्मद मदीने शरीफ के फजाइल, यानी पूरे शहर के, फिर रोज़े पाक के और मस्जिद नबी शरीफ के। अल्लाह, शेख ज़करिया रहमतुल्लाह अलैह ने फजाइल हज में एक किस्सा लिखा है कि एक बद्दू, एक देहाती रोज़े शरीफ में कब्र शरीफ के सामने आकर खड़े हुए, अर्ज़ किया, या अल्लाह, ये आपके महबूब सल्लल्लाहु अलैहि वसल्लम हैं, मैं आपका गुलाम हूँ और शैतान आपका दुश्मन है। बद्दू कैसी कैसी दुआएं करते, कहने लगे, या अल्लाह, अगर आप मेरी मग़फ़िरत फरमा दें तो आपके ये महबूब सल्लल्लाहु अलैहि वसल्लम का दिल खुश हो जाएगा और आपका गुलाम कामयाब हो जाएगा और आपका दुश्मन शैतान तिलमिलाने लगेगा, इसलिए आप मेरी मग़फ़िरत कर दें, और अगर आप मेरी मग़फ़िरत ना फरमाएं तो आपके महबूब को रंज होगा और आपका दुश्मन खुश हो जाएगा और आपका गुलाम हलाक हो जाएगा, इसलिए मेरी मग़फ़िरत फरमाएं। कैसे कैसे मांगते हैं, कहने लगे कि या अल्लाह, अरब के करीम लोगों का दस्तूर है कि जब कोई बड़ा सरदार मर जाए तो उसकी कब्र पर गुलामों को आज़ाद किया करते हैं, और ये पाक हस्ती सारे जहानों की सरदार है, आप इनकी कब्र मुबारक पर मुझे आग से आज़ादी नसीब फरमा दीजिए। तो देहाती ऐसी ऐसी दुआएं करते हैं, काबा शरीफ का पर्दा पकड़ के दुआ करते हैं कि मग़फ़रत करेगा अल्लाह, ज़रूर करेगा मेरी दुआएं। नहीं, आप दुआएं सुने बद्दू बद्दू। शेख फरमाते हैं, मैंने कहा कि ऐ शख्स, अल्लाह ताला ने तेरे इस बेहतरीन सवाल पर इंशाअल्लाह तेरी मग़फ़रत कर दी होगी। सैयद अहमद रिफाई रहमतुल्लाह अलैह मशहूर बुजुर्ग हैं, उनका किस्सा मशहूर है। सन 555 हिजरी में हज से फारिग होकर मदीने शरीफ में ज़ियारत के लिए हाजिर हुए और कब्र शरीफ के सामने खड़े होकर दो शेर पढ़े। बहुत बड़े अल्लाह वाले बुजुर्ग, उन्होंने जाके वहाँ शेर पढ़े, उसका तर्जुमा है कि दूरी की हालत में मैं अपनी रूह को खिदमत अकदस में भेजा करता था, वो मेरी नायब बनकर आस्ताना मुबारक चूमती थी, अब जिस्मों की हाजिरी की बारी आई है, मैं खुद हाजिर हुआ हूँ, तो आप अपना दस्त मुबारक अता कीजिए ताकि मेरे होंठ उसको चूमे। ऐसा शेर पढ़ा उन्होंने। तो क्या हुआ, कब्र शरीफ में से दस्त मुबारक बाहर निकला और उन्होंने उसको किताबों में लिखा हुआ है और मुस्तरद किताबों में, और उस वक्त हज़ारों का मजमा मस्जिद नबी शरीफ में था जिन्होंने उस वाक़े को देखा और दस्त मुबारक की ज़्यारत। उसके आगे का किस्सा ये है कि जब शेख को ख्याल आया कि अब लोग सोचेंगे कि मेरे साथ ऐसा वाक़या पेश आया, तो उन्होंने फ़ौरन अपने नफ्स का इलाज किया, दरवाजे पर जाके लेट गए, कहने लगे, ये लोगों सब मेरे ऊपर से चढ़ चढ़ के मुझको कुचलते हुए जाओ, अपना इलाज किया कि मुझको कोई बड़ा नहीं सकता। अल्लाह, मदीने शरीफ जो पहुंच जाए तो वो उसके मामूलात क्या हों, तो रोज़ा अकदस पर कसरत से सलाम पढ़े, हाज़री दें, सलाम पेश करें, कसरत से दरूद शरीफ पढ़ते रहें और ज़िक्र तिलावत और दीगर तस्बीहात का एहतमाम रखें। रियाजुल जन्ना में मौका मिल गया तो नवाफिल और दुआएं करें, और ख़ास ख़ास जगहों पर वहाँ नफिल नमाजें, दुआ की कसरत, इशराक, अवाबीन, तहज्जुद, सलातु तस्बीह पढ़ें, कभी कभी ज़ियारात पर हो आएँ और इसाले सवाब और दुआएं मग़फ़िरत करें, और वहाँ भी मदीने शरीफ के लोगों की और चीज़ों की बुराई ना करें, किसी चीज़ के बारे में आदमी बात ना करें, पर कुछ ऊँच नीच हो जाती है, लाखों आदमी आए हुए हैं, दूसरी चीज़ों की बुराई ना करें, और तमाम गुनाहों से बचें, फजूल बातें करने, गीबत और लड़ाई झगड़ा करने से बिलखसूस बचें। अब हर चीज़ में नियतें होती हैं, आदमी हज को जा रहा है तो क्या नियतें करें, आदमी की नियतों का सबक थोड़ा सा दोहरा लेते हैं और उसके बाद एक दो चंद वाक़यात पढ़ के दुआएँ होंगी। हज के दिनों में खालिस अल्लाह की रजा के लिए حج کے افعال سنت طریقے سے ادا کرنا، اور اس کے ساتھ یہ بھی نیتیں ہو گئیں سنت کے اتباع میں عمل کرتا ہوں، یہاں پہ جتنی دعائیں ہیں ان کی عمل کروں گا، جتنے فضائل آئے ہیں وہ حاصل ہوں گے، اور گناہ یا لایعنی کاموں سے بچوں گا، مسلمانوں کے عظیم الشان اجتماع میں شرکت کی نیت، مسلمانوں کے اتحاد اور اتفاق کے لیے جمع ہونے کی نیت، دنیا کے مسلمانوں میں جتنی خوبیاں ہیں ان سے فائدہ حاصل کرنے کی نیت، مسلمانوں کی قوت اور شان و شوکت کے اظہار کی نیت، انبیاء علیہ السلام کی عبادت حج کے طریقے کو زندہ کرنے کی نیت، مقامات مقدسہ جہاں انبیاء علیہ السلام پر رحمت الہی کا نزول ہوا وہاں پر حج کے افعال ادا کر کے ان رحمتوں کا حصول، انبیاء کے اخلاق اور اوصاف کی اتباع کی نیت تاکہ تزکیہ نفس اور اعلیٰ اخلاق حاصل ہو، مسلمانوں کے قبلے کی زیارت کی نیت، حرمین شریفین اور حضور صلی اللہ علیہ وسلم کے مسجد اور ان کی قبر شریف وہاں کی زیارت کی نیت، قبولیت دعا کے مقامات جو مکہ مکرمہ میں ہیں، مدینہ منورہ میں ہیں، وہاں جا کر دعا کی نیت، عشرہ ذی الحج اور ایام حج کے دنوں میں بہترین عبادت حاصل کرنے کی نیت، اور سفر آخرت کی تیاری کی نیت، موت اور حشر کا منظر، توحید اور عبدیت کے اظہار کی نیت، مدینہ شریف گیا تو روضہ رسول صلی اللہ علیہ وسلم کی زیارت کی نیت، پھر اپنا سلام پہنچانے کی نیت، دوسروں کا سلام پہنچانے کی نیت، ایسے مبارک مقامات جہاں نبی صلی اللہ علیہ وسلم کے قدم مبارک پڑے تھے ان کی برکت حاصل کرنے کی نیت، پھر جو موقع مل جائے خدمت خلق کی نیت، دعوت کی نیت، اور کامل توبہ اور گناہوں سے پاک و صاف ہونے کی نیت، حج کے بعد کی زندگی میں مکمل تبدیلی اور اللہ کی اطاعت کی نیت، اس طرح آدمی اپنی نیتوں کا مذاکرہ کرتا رہے، اور حج کے زمانے میں لوگوں نے کتابیں لکھی کہ کن کن باتوں سے بچے، کن کن گناہوں سے بچے، حرام چیزوں سے بچے، اور حج کے زمانے میں نیت کی خرابی نہ ہو، دکھاوا نہ ہو، شہرت کی نیت نہ ہو، آپ صلی اللہ علیہ وسلم نے حج فرمایا، عرفات جانے کے لیے مینا سے نکلے تو آپ کی اونٹنی پر ایک سادہ سا کمبل، عام سا معمولی بلینکٹ پڑا ہوا تھا، اس کی قیمت صرف 4 درہم تھی، آپ صلی اللہ علیہ وسلم کی سواری میں 4 درہم کا ایک بلینکٹ پڑا ہوا تھا، اور زبان مبارک پر یہ دعا تھی، اللہ ایسا حج بنا دیجئے جس میں نہ دکھاوا ہو نہ شہرت ہو۔ تیسری خرابی حج میں فحش گفتگو، فحش حرکت، بد نظری اور بے حیائی کا کوئی کام نہ ہو، اور لڑائی جھگڑا اختلاف بحث مباحثہ نہ ہو، اور سب کی خدمت ہو، اور آدمی صبر کے ساتھ رہے۔ حضرت اسامہ رضی اللہ عنہ فرماتے ہیں، میں رسول صلی اللہ علیہ وسلم کے ساتھ حج کو نکلا، لوگ آ رہے تھے، کوئی کہنے لگا یا رسول اللہ میں نے سعی طواف سے پہلے کر لیا، فلاں کام بعد میں کر لیا، فلاں کام پہلے کر لیا، لوگ آگے غلطیاں بتا رہے تھے، ہم سے حج میں یہ غلطیاں ہو گئی، آپ صلی اللہ علیہ وسلم فرما رہے تھے کہ کوئی حرج نہیں، نا سمجھی کی وجہ سے ہو گیا، ہاں اس آدمی پر گناہ ہے جس نے کسی مسلمان کی آبرو پر ظلمن ہاتھ ڈالا تو اس پر حرج ہے، اور وہی ہلاک ہوا، وہی ہلاک ہوا۔ حج کے زمانے میں آدمی جو جا رہے ہیں اور جو نہیں جا رہے وہ بھی نیت کریں، جب اللہ پاک لے جائیں تو مکمل اللہ کی طرف سے ایک انعام ہے، اور اللہ پاک اس کو قبول فرمائے، اور اس کے تمام فرائض واجبات اللہ پاک ٹھیک طریقے سے کرنے کی توفیق عطا فرمائے۔ اس کے بہت سے اچھے اچھے حضرت نے فضائل حج میں واقعات لکھے ہیں، یہاں پر اتنا وقت نہیں تھا کہ وہ سب پڑھے جاتے، ایک آدھ کوئی چیز پڑھ کر چند ایک، پھر درود شریف اور دعا پڑھ لی جائے گی۔ حضرت بشر حافی رحمۃ اللہ علیہ فرماتے ہیں، میں نے عرفات کے میدان میں ایک آدمی کو دیکھا، وہ یہ پڑھ رہا تھا کہ وہ کتنی پاک ذات ہے، اللہ کی ہر عیب سے پاک ہے، اگر ہم کانٹوں پر اور گرم سوئیوں پر بھی اس کے سامنے سجدے میں گریں تب بھی اس کی نعمتوں کے حق کا عشر عشیر بھی ادا نہ ہو۔ شیخ فرماتے ہیں کہ میں عرفات کے میدان میں تھوڑی دیر کے لیے سو گیا تو خواب میں دیکھتا ہوں کہ دو فرشتے آسمان سے اترے، ایک نے پوچھا کہ اس سال کتنے لوگوں نے حج کیا، دوسرے فرشتے نے کہا کہ 6 لاکھ آدمیوں نے حج کیا، لیکن ان میں سے صرف 6 آدمیوں کا حج قبول ہوا۔ شیخ سن کر اتنا رنج افسوس والے ہوئے، دل چاہا کہ اپنے اوپر اپنے کو ماریں اور اپنی حالت پر خوب روئیں۔ اتنے میں پہلے فرشتے نے پوچھا کہ اچھا جن لوگوں کا حج قبول نہیں ہوا ان کے بارے میں اللہ سبحانہ و تعالیٰ نے کیا معاملہ فرمایا، دوسرے فرشتے نے جواب دیا کہ کریم نے کرم کی نگاہ فرمائی اور مقبولین میں سے ہر ایک آدمی جو 6 آدمیوں کا حج قبول ہوا تھا ان کے طفیل 1,00,000 آدمیوں کا حج قبول فرما دیا، سب کا ہو گیا۔ ایسے آدمی واقعات پڑھے اور سنائے، اور حج کے زمانے میں جب کوئی تکلیف ہو تو اس میں بھی واقعات پڑھے جائیں۔ شقیق بلخی رحمۃ اللہ علیہ کہتے ہیں، میں مکہ مکرمہ کے راستے میں ایک اپاہج ہینڈی کیپ ملا جو گھسٹ کر چل رہا تھا۔ میں نے پوچھا کہاں سے آئے ہو؟ کہنے لگا سمرقند سے آیا ہوں، سینٹرل ایشیا سے آیا، گھسٹتے 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 آیا۔ پوچھا وہاں سے چلے ہوئے کتنا عرصہ گزرا؟ کہنے لگے کہ 10 برس سے زیادہ ہو گئے، 10 سال تک چلتا رہا حج کرنے کی۔ بڑے تعجب سے اس کو دیکھنے لگا، کہنے لگا کہ شقیق کیا دیکھ رہے ہو؟ کہنے لگا کہ تمہاری کمزوری اور سفر کی لمبائی کی وجہ سے تعجب میں پڑ گیا۔ کہنے لگا کہ شیخ سفر کی دوری کو میرا شوق قریب کر دے گا، اور میرے کمزوری کا متحمل میرا مولا ہے۔ تم ایک کمزور بندے سے تعجب کر رہے ہو جس کو اس کا مالک اٹھائے لیے جا رہا ہے، اس کا مالک اس کو اٹھائے لیے جا رہا ہے۔ اور پھر انہوں نے پڑھا کہ میرے آقا، میں آپ کی زیارت کو جا رہا ہوں، اور عشق کی منزل کٹھن ہے، لیکن شوق اس شخص کی مدد کیا کرتا ہے جس کی مال مدد کرتا، اور جس کو راستے کی ہلاکت کا خوف ہو جائے وہ عاشق ہرگز نہیں ہے، نہ وہ عاشق ہے جس کو راستے کی سختی ارادے سے روک دے۔ لوگوں نے کیسے کیسے حج فرمایا۔ شیخ نے واقعہ لکھا کہ ایک طرح آدمی گھسٹتا گھسٹتا پہنچ گیا حج کرنے، اور ساتھ میں قربانی کا جانور بھی نہیں لایا تھا، اس کے پاس کچھ تھا ہی نہیں۔ تو جب مینا میں قربانی ہونے لگی تو اس نے دعا کی کہ یا اللہ میں کچھ لایا ہی نہیں، مجھے ہی قبول فرما لے، وہیں اس کا انتقال ہو گیا۔ مدینہ شریف روضہ رسول پر حاضری کے آداب، رحمتوں کا مرکز، محبتوں کا محور، سید انبیاء صلی اللہ علیہ وسلم کی آرام گاہ۔ شیخ نے لکھا کہ دھیمی آواز میں درود شریف کا وید رکھے اور محبت کی گہرائیوں سے صلاۃ و سلام پڑھے، اگر دل میں خیال آئے کہ گناہ گار ہوں ناپاک ہوں تو خیال کرے کہ انشاءاللہ یہ گناہ ناپاکیاں یہاں پاک ہو جائیں گی، یہ ریاض الجنہ ہے، یہاں نماز پڑھنے والوں کو اللہ پاک و صاف کر دیتا ہے، اپنے فضل سے جنتی بنا دیتا ہے۔ اب جو ہے روضہ مبارک کے سامنے جاتے ہوئے ڈرے کہ ہر ایک اپنی ظاہری اور باطنی حالت کو، اپنی بدعمالی کو خوب جانتا ہے، شرم ہو ندامت ہو کہ سردار دو جہاں آسمان اور زمین کی رونق کے سامنے حاضری ہے، کل اسی طرح رب العالمین کے شہنشاہ کے دربار میں حاضر ہونا ہے، یہاں اگر دربار رسالت سے حاضری منظور ہو جائے تو وہاں بھی قبول ہو جائے گی۔ اب روتے لرستے آنکھیں جھکائے عاجزی کے ساتھ چلے جائے، اور بدن میں کپکپی ہو تو ٹھہر جائے، یہی تمہارے لیے قرب نبی صلی اللہ علیہ وسلم ہے، یہ کل کائنات سے عرش اور کرسی سے افضل جگہ ہے۔ جو روضہ شریف میں حضور صلی اللہ علیہ وسلم کے جسم مبارک سے جگہ ملی ہوئی ہے، فرماتے ہیں کل کائنات عرش و کرسی سے افضل جگہ ہے، اور دل میں شکر اور احسان کی کیفیت ہو کہ اللہ نے اپنے فضل و کرم سے مجھ جیسے گناہ گار کو یہاں پہنچا دیا ہے۔ اور وہاں جا کر آدمی بہتی ہوئی آنکھوں کے ساتھ، ندامت کے ساتھ، سر جھکائے، ادب اور احترام سے کھڑا ہو جائے، کیا ہی بہتر ہو مردوں کے لیے۔ بدن پر سفید کپڑے، خوشبو سے معطر، سر پر عمامہ، چہرے پر مبارک سنت داڑھی، اور غرض سر سے پیر تک سنتی سنت میں مزین ہو، اور وہاں جا کر دعا کر رہا ہے کہ یا اللہ حاضری قبول ہو جائے، سلام پیش کر رہا ہے اور کہہ رہا ہے کہ یا رسول صلی اللہ علیہ وسلم، اس پاک دربار کا مجھ سے ادب ہو نہیں سکتا، مجھ جیسے معمولی اور ناکارہ گنہگار سے درگزر فرما دیجئے، اور تمام گناہیں، خطائیں اور سیئات و ظلمات اللہ کے دربار سے معاف ہو جائے، میری شفاعت ہو جائے، اگر آپ کے دربار سے بھی ٹھکرا دیا گیا تو کہیں بھی آسمان اور زمین میں جائے پناہ نہیں ملے گی۔ پھر وہاں اللہ سے مانگے، توبہ استغفار کرے، آہوزاری کرے، اور اعلیٰ درجے کی قبولیت کی جگہ ہے یہ۔ حضرت مجدد رحمۃ اللہ علیہ فرما گئے کہ یہی ایک دروازہ ہے جو قیامت تک کھلا رہے گا، اس لیے دل کی گہرائیوں سے سوچے کہ میں کہاں آ گیا، کہاں آ گیا، کس عظیم ہستی کے سامنے کھڑا ہوں، میری کیا اوقات ہے اور کیا حیثیت ہے۔ یہ وہ دربار ہے جہاں وحشی کو بھی معاف فرما دیتے ہیں اور ان کی نظر کرم سے سب کے بھیڑے پار ہوتے ہیں۔ اللہم صلی اللہ محمد صلی اللہ علیہ وسلم علی رسول اللہ۔ درود شریف پڑھ کر دعا مانگ لیجئے اپنے لیے، امت کے لیے، لوگوں نے کتابیں لکھی ہیں، لمبی لمبی دعائیں حج کی، عرفات کی، کچھ دعائیں تعلیم کے واسطے پڑھی جائیں گی، اگر کسی کو اپنی حاجات مانگنی ہے اس دوران میں یہ بھی مانگ لے، کسی کو رونا آ رہا ہے تو روئے بھی آدمی اور یاد کر لے کہ بھائی ایسے ایسے الفاظ لوگوں نے مانگے تو مجھے بھی کچھ یاد ہو جائے، صدق کے طور پر پڑھ لے. بسم اللہ الرحمن الرحیم، اللہم صلی علی محمد، الحمد للہ رب العالمین، اللہم صلی علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید، اللہم بارک علی محمد وعلی آل محمد کما بارکت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. یا اللہ، یا رحمان، یا کریم، یا ذل جلال والاکرام، یا حی یا قیوم، برحمتک نستغیث. یا اللہ، آپ کے سوا کوئی معبود نہیں، آپ کے لیے بادشاہت ہے، آپ کے لیے ساری تعریف ہے، آپ ہی زندہ کرتے ہیں، موت دیتے ہیں، ہمیشہ ہمیشہ سے ہیں، تمام بھلائی آپ کے قبضے میں ہیں اور آپ ہر چیز پر قادر ہیں. یا اللہ، بے شک ہر مہمان کے لیے ایک ضیافت ہوتی ہے، ہر وفد کے لیے ایک تحفہ ہوتا ہے، ہر زیارت کرنے والے کے لیے ایک عزت ہوتی ہے، ہر سوال کرنے والے کے لیے بخشش ہے، ہر امیدوار کے لیے ثواب ہے. اے اللہ ہمارے معبود، ہمارے سردار، یا اللہ آپ کی عزت کے لیے تمام چیزیں جھکی ہوئی ہیں، آپ کی عظمت کے لیے تمام چہرے سجدہ کر رہے ہیں. اے اللہ وہ امیدیں جو ہم آپ کی ذات پاک میں رکھتے ہیں، یا اللہ ہمیں محروم نہ فرمائیے. اے اللہ ہم آپ کی طرف نکلے ہیں، آپ کے میدان میں پڑاؤ ڈالا ہے، آپ سے امید لگائی ہے، جو کچھ آپ کے پاس ہے اس کے طلبگار ہیں اور آپ کے احسان کے لیے اپنے آپ کو پیش کرتے ہیں، آپ کی رحمت کے امیدوار ہیں اور آپ کے عذاب سے ڈرتے ہیں. اے اللہ جو سوال کرنے والوں کی حاجات کو جانتے ہیں اور خاموش رہنے والے کے دلوں کے حال بھی جانتے ہیں، اے اللہ کوئی اور پروردگار نہیں جس کو پکارا جائے، نہ کوئی اور معبود ہے جس سے امید لگائی جائے، نہ کوئی اور ہے جس سے ڈرا جائے، نہ آپ کا کوئی وزیر ہے، نہ کوئی دربان ہے. اے اللہ جو سوال سے بھی زیادہ بخشش اور عنایت فرماتے ہیں اور احسان اور مہربانی میں اضافہ فرماتے ہیں. اے اللہ جن کے سامنے مختلف زبانوں کا شور و غل ہے اور لوگ آپ سے اپنی حاجات مانگتے ہیں، یا اللہ ان کے آنسو ہچکیوں کے ساتھ بہہ رہے ہیں اور وہ گڑ گڑا کر اصرار کے ساتھ مانگ رہے ہیں. بس اے اللہ ہماری حاجت یہ ہے کہ آپ ہماری مغفرت فرما دیجئے اور آپ ایسا راضی ہو جائیے کہ اس کے بعد آپ کی ناراضگی نہ ہو، اور ایسی ہدایت دے دیجئے کہ اس کے بعد گمراہی نہ ہو، ایسا علم عطا فرما دیجئے اس کے بعد جہالت نہ ہو، اور حسن خاتمہ اور جہنم سے نجات دیجئے. یا اللہ جنت کی کامیابی عطا فرما. یا اللہ جب دنیا والے ہمیں بھلا دیں اور مٹی ہم کو ڈھانپ لے اور دوست جدا ہو جائیں اور تمام اسباب ختم ہو جائیں، تو اے غالب، اے بخشش کرنے والے، اے سب سے زیادہ رحم کرنے والے، آپ ہم کو اس آزمائش کے وقت یاد فرما لیجئے. اے اللہ بے شک آپ ہماری جگہ کو دیکھ رہے ہیں، ہماری بات کو سن رہے ہیں، ہماری چھپی اور ظاہر ہر بات کو جانتے ہیں. اے اللہ ہم مصیبت زدہ ہیں، محتاج ہیں، فریاد کا طالب ہیں، ڈر رہے ہیں، لرز رہے ہیں، گناہوں کا اعتراف کر رہے ہیں، آپ سے مسکین کی طرح سوال کرتے ہیں اور ذلیل گنہگار کی طرح گڑ گڑاتے ہیں. یا اللہ ڈرنے والے اندھے کی طرح سے پکارتے ہیں. جس آدمی کی گردن آپ کے لیے جھکی ہوئی ہو اور آنکھوں میں آنسو آ رہے ہوں اور جس کی ناک آپ کے لیے خاک آلود ہو گئی ہو، اے اللہ آپ ہمیں اپنے سامنے دعا مانگنے سے محروم نہ فرمائیے. اے اللہ ہمارے حق میں بہت مہربان، نہایت رحم کرنے والے بن جائیے. اے اللہ آپ ان سب سے بہتر ہیں جن سے سوال کیا جاتا ہے اور سب سے بہتر عطا کرنے والے ہیں. اے اللہ ہمیں ہدایت عطا فرمائیے، پرہیزگاری تقویٰ عطا فرمائیے، دنیا اور آخرت میں مغفرت فرمائیے. اے اللہ ہمارے دل اور زبان میں دائیں بائیں، اوپر نیچے، سامنے آگے پیچھے نور عطا فرما دیجئے. اے اللہ نور عظیم عطا فرما دیجئے. اے اللہ ہمارے سب کاموں کو آسان فرما دیجئے. اے اللہ سب تعریف آپ کے لیے ہے. اے اللہ ہمیں اپنی خوشنودی اور جنت عطا فرمائیے. اے اللہ ہم پناہ مانگتے ہیں ہر ایسے عمل سے جو ہم کو آپ سے دور کر دے. اے اللہ ہمارے دنیا میں بھی بھلائی دیجئے، آخرت میں بھی بھلائی دیجئے. اے اللہ آپ کی ناراضگی کی طاقت نہیں ہے، اے اللہ آپ کے عذاب کی برداشت نہیں ہے، اے اللہ کسی مشقت کی طاقت نہیں ہے، اے اللہ آپ ہی ہماری امید ہیں. اے اللہ سب سے بہتر فریاد سننے والے اور سب سے عمدہ عطا کرنے والے، اے ہمارے سردار، اے ہماری امیدوں کا مرکز. اے اللہ آپ کو ایک آدمی کی بات کا سننا دوسرے آدمی کی بات سننے سے نہیں روکتا، اور آوازیں خلط ملط نہیں ہوتی، اور اس کو مسائل مغالطے میں نہیں ڈالتے، اور زبانیں مختلف نہیں ہوتی. اے اللہ جن کو بار بار اصرار کے ساتھ مانگنے والوں کا اصرار عاجز نہیں کرتا، और आपको सवाल करने वालों का सवाल थकाता नहीं। ऐ सबसे ज्यादा रहम करने वाले ऐ अल्लाह, हम आजिज़ाना दुआ मांगते हैं, अपनी रहमत की लज्जत हमें अता फरमा दिए। ऐ अल्लाह, आज के दिन हमको अपने पास हाजिर होने वाले ग्रोह में सबसे ज्यादा नाउम्मीद ना बनाइए। ऐ अल्लाह, हमें जन्नत के साथ इज्जत दीजिए, मगफिरत और आफियत के साथ एहसान फरमाइए और तमाम मखलूक की शरारत हमसे दूर फरमाइए। ऐ अल्लाह, आपके सवा सब उम्मीदें ख़त्म हो गई हैं और आपके दरवाजे के अलावा तमाम दरवाजे बंद हो गए। ऐ अल्लाह, हमें दीन और दुनिया के कामों में आग झपकने तक भी अपने सवा दूसरे के सुपुर्द ना कीजिए। हर शरारत से, हर फसाद से बचा दीजिए, मेरे लिए, हमारे लिए हर भलाई जमा कर दीजिए। ऐ अल्लाह, आप सबसे ज़्यादा बख्शिश करने वाले हैं। ऐ अल्लाह, अपने नूर के साथ हमें हिदायत दीजिए, हमें अपनी हिफाजत दीजिए, अपना इनाम दीजिए, अपनी बख्शिश दीजिए। ऐ अल्लाह, आप अव्वल हैं, आपसे पहले कोई चीज़ नहीं, आप आखिर हैं, आपके बाद कोई चीज़ नहीं, आप जाहिर हैं। ऐ अल्लाह, हम सुस्ती और कमज़ोरी, अजाब कब्र और हर हर फितने से आपकी पनाह मांगते हैं। हम वो असबाब मांगते हैं जिनके ज़रिए आपकी रहमत हासिल होती है। ऐ अल्लाह, हर बुरी बात से हिफाजत दीजिए, हर नेकी की तौफीक दीजिए, हर गुनाह से बचा दीजिए, जन्नत में कामयाबी अता फरमाइए। ऐ छुपी हुई बातों के जानने वाले, ऐ आवाज़ों के सुनने वाले, ऐ मुर्दों को जिंदा करके दोबारा उठाने वाले, दुआओं को कबूल करने वाले, हाजात पूरी करने वाले, ज़मीन व आसमान के पैदा करने वाले, आप ही अल्लाह हैं। ऐ अल्लाह, हमारे तमाम सगीरा कबीरा अगले पिछले गुनाहों को माफ़ फरमा दीजिए। ऐ अल्लाह, आपकी जितनी रहमतें बरकतें उतरती हैं हरम शरीफ पर और काबा शरीफ में, रौबा मुबारक पर और मीना में और मुजदलफा में और अरफात में और मसाजिद में और रात के आखिरी पहर में और तमाम दुनिया में जहाँ जहाँ आपकी रहमतें उतरती हैं, अल्लाह हम उन सब चीज़ों के मोहताज हैं, हमें भी अता फरमा दीजिए। ऐ अल्लाह, जितने हाजरीन हाजरात, हमारे भाई बहन बुजुर्ग, या अल्लाह जो हज को जा रहे हैं उनके लिए हज आसान फरमा दीजिए, हज को मबरूर अता फरमा दीजिए, तमाम गुनाह छुड़वा दीजिए, हर नेकी की तौफीक दे दीजिए। ऐ अल्लाह, हर लम्हे जिक्र शुक्र अच्छी बातों की तौफीक दे दीजिए। ऐ अल्लाह, हमारे जितने भाई और बहन, उनकी जहन में जितनी नेक हाजात हैं, या अल्लाह उन सब हाजात को या अल्लाह पूरी फरमा दीजिए। जितनी परेशानियां हैं घरों में और जितनी बीमारियां हैं, तकलीफ़ें हैं, ऐ अल्लाह हर चीज़ से हिफाजत दे दीजिए, शिफा दे दीजिए, आसान रिस्क दे दीजिए। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम, तुब अलैना इन्नका अंतत तवाबुर रहीम। अल्लाहुम्मा अग़फिर लिल मुमिनीना वल मुमिनात वल मुस्लिमीना वल मुस्लिमात अल अहया मिनहुम वल अमवात इन्नका समीउन क़रीबुन मुजीबुद दावात। व सल्लल्लाहु तआला अला खैरि खल्क़िही मुहम्मदिन व आलिही व अस्हाबिही अजमईन। सुभान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून व सलामुन अलल मुरसलीन व अल्हम्दुलिल्लाहि रब्बिल आलमीन।